नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क, सिधा कुरा प्रष्ट विचार, काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बल्दिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार, प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बल्दिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौ। मकै भाँचिसकेपछि अब बारीमा हिउँदे तरकारी खेती गर्ने बेला भएको छ। धेरै किसानले रायो, मुला, काउली, बन्दा लगायतका हिउँदे तरकारी लगाइसकेका छन्। आजको कार्यक्रममा हिउँदे तरकारी खेतीको विषयमा कुरा गर्छौं। तर सबैभन्दा पहिले नार्कको यो सल्लाह, साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
धान बाढी प्रभावित क्षेत्रको लागि विशेष सल्लाह। पूर्ण रूपले क्षति नभएको धान खेतमा खरुहन डबल ट्रान्सप्लान्टिङ प्रविधि, गाँज फुटाएर लगाउन सकिने बाट धान रोप्न सकिन्छ। छोटो अवधिमा धानका जातहरू जस्तै राधा 4, हर्दीनाथ 1, सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा धान 5 र सुक्खा धान 6 का बिउलाई टुसाउने गरेर पानीमा 12-24 घण्टा ढड्याएर हिल्याएको खेतमा छर्ने। यस्तै सुक्खा धान 3 र सुक्खा धान 5 को बिउ कृषि अनुसन्धान केन्द्र बेलाचापी धनुषामा र राधा 4 को बिउ राष्ट्रिय बिउ भिजन कम्पनीको स्थानीय कार्यालयहरूमा सम्पर्क गरी लिन सकिनेछ। धान रोपेको 25-30 दिनमा र 50-60 दिनमा प्रत्येक पटक गोडमेलपछि 3 किलो युरिया प्रति रोपनी वा 4.5 किलो युरिया प्रति कठाका दरले टप ड्रेस गर्नुपर्दछ। छरुवा विधिबाट धान छरेको भए 25-30 दिनमा पहिलो र 50-60 दिनमा दोस्रो गोडमेल गर्ने र पहिलो र दोस्रो गोडाएपछि प्रत्येक पटक 2 किलो युरिया प्रति रोपनी वा 3.5 किलो युरिया प्रति कठाका दरले टप ड्रेस गर्नुपर्दछ। मकैको ध्वाँसे थोपले ग्रे लिफ स्पट रोगको उपचारको लागि ढुसीनाशक विषादीहरूमध्ये वेभिस्टिन वा वेनोफिट 1 ग्राम अथवा हाइथेन एम 45 वा साफ 2 ग्राम प्रति लिटर पानीको दरले रोग देखा पर्ने समयभन्दा केही दिन अघि नै एकपटक छर्केर उपचार गर्नु लाभदायक हुन्छ। प्राय उच्च पहाड़ी क्षेत्रमा साउन महिनादेखि पातमा रोग देखा पर्ने हुँदा असारको अन्त्यतिर विषादी छर्नु उपयुक्त हुन्छ। त्यसपछि रोगको प्रकोप हेरी आवश्यकता भए एकपटक फेरि विषादी प्रयोग गर्न उपयुक्त हुन्छ। यस्तै मकैमा गवारोको प्रकोप बढ़ी भएमा यसको व्यवस्थापन गर्न कार्बोफ्युरन 3G 3-4 दानाको दरले अथवा फिप्रोनिल 3G 2-3 दानाको दरले हातमा पंजा र मुखमा मास्क लगाएर दिउँसोपछि हावा नचलेको समयमा बोटको गुबोमा राख्नुपर्दछ। यसरी विषादी राख्दा कार्बोफ्युरन 650 ग्राम र फिप्रोनिल 500 ग्राम जति प्रति कठाका दरले प्रयोग गर्नुपर्छ। उखु गवारो किराहरू व्यवस्थापनको लागि उखु रोपेको 1 महिनापछिबाट ट्राइकोग्रामा परिजीवी किरा 1 लाख प्रति हेक्टरका दरले 10-10 दिनको अन्तरालमा 3-4 पटक छोड्नु उपयुक्त हुन्छ। ट्राईको कार्डको लागि नजिकैको चिनी मिल वा कृषि सम्बन्धी कार्यालयहरूमा सम्पर्क गर्न सकिनेछ। यस्तै आलुको कुरा, तराईमा बाढ़ी र डुबानको अवस्था सामान्य भएपछि मात्र कोल्ड स्टोरमा राखिएका बिउ आलु झिक्नुहोला। मध्य पहाड़मा भदौमा रोप्ने आलुको बिउलाई स्टोरबाट झिकेर छायादार हावा खेल्ने ओभानो ठाउँमा वा बाँस काठको याकमा 2-3 तह फिजाएर टुसाउन दिनुहोला। मध्य पहाड़को बारी जग्गामा भदौमा रोप्ने आलु रोप्नुहोला। आलुको पुतलीले सामान्यतया आलु भण्डारणमा ज्यादा नोक्सानी गर्ने भएकाले यसको नियन्त्रणको लागि बोझोको गानोको धुलो 2 ग्राम प्रति किलो आलुको दरले मिसाउने वा तितेपातीका टुक्रा आलुको तहमाथि राखिदिने वा बिउ आलुको हकमा मालाथियन 50% ईसी प्रयोग गर्न सकिन्छ भने 2 ml प्रति लिटरको दरले पानीमा मिसाई छर्कनु पर्दछ। भटमास सामान्यतया हप्ताभरि नै आंशिक वा पूर्ण रूपले बदली भई धेरै स्थानहरूमा हल्कादेखि मध्यम खाले पानी पर्ने सम्भावना भएकाले भटमास लगाइएको जग्गामा पानी जम्न नदिनको लागि निकासको उचित प्रबन्ध गर्नुहोला।
यथियो किसानलाई नार्कको सल्लाह। तरकारी खेतीको विषयमा कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। हिउँदे तरकारी लगाउने सिजन अब शुरू भएको छ। हिमाल पहाड़ र तराईमा भदौ 15 मंगसिर 15 हिउँदे तरकारी लगाउन सकिन्छ। भौगोलिक बनावट अनुसार हिमाल पहाड़ र तराईमा कुन कुन हिउँदे तरकारी लगाउन सकिन्छ भनेर साथी विष्णु विश्वकर्माले तरकारी बाली विशेषज्ञ सुरेन्द्र लाल श्रेष्ठलाई सोध्नु भएको छ।
कार्यक्रममा स्वागत छ सर, यहाँलाई
धन्यवाद।
कुराकानी शुरू गरौं, यो हिउँदे तरकारी लाउने बेला भएको छ, अब कसरी हिउँदे तरकारी लाउने त किसान दाजुभाइले?
अब यो कस्तो भन्दाखेरि हिउँदे तरकारी लगाउने सिजन चाहिँ खास हामी हिउँदमा चिसो टाकुरममा लगाउने तरकारी भएको हुनाले यसलाई हिउँदे तरकारी चाहिँ भन्ने गरिएको हो। र यो हिउँदे तरकारी अब कहिले सुरु हुन्छ भन्दाखेरि जब हाम्रो नेपालमा मेन हाम्रो चाहिँ समय निर्धारण गर्ने भनेको एउटा मनसुन हो। हामी कहाँ मनसुन चाहिँ 25 रह्यो र यो मनसुनको वर्षा सिद्धिएपछि जब हाम्रो माटो चाहिँ अलिकति तयारी गर्न सजिलो हुन्छ त्यो बेला चाहिँ हामीहरूले हिउँदे तरकारीहरू चाहिँ लगाउने गर्छौँ। र अहिले अब हाम्रो आज अब भरौको 20 भइसक्यो, हामी अहिले चाहिँ अब यो अलिक वर्षा पनि अहिले कम भइसकेका छन्, त्यसकारण अब चाहिँ हाम्रो हिउँदे तरकारी लगाउने पिक सिजन चाहिँ सुरु भइसकेका छ। हामीले यो हिउँदे तरकारी लगाउने अब चाहिँ यो भरौको 15 हाम्रो चाहिँ मङ्सिरको 15 चाहिँ हामी हिउँदे तरकारी बारी लगाउँछौँ। र त्यसमा पनि यो हिउँदे तरकारी कुन तरकारी कहिले लगाउने भन्ने कुरा हाम्रो कृषक दाजुभाइहरूलाई जसले तरकारी खेती गर्नुहुन्छ उहाँलाई चाहिँ एउटा त अब कुन चाहिँ तरकारी लगाउने र त्यो तरकारीमा पनि कुन चाहिँ जात लगाउने, किन भन्दाखेरि तरकारीमा पनि जात अनुसार त्यसमा चाहिँ चाहिने आवश्यकता चाहिँ तापक्रम अनि आएर चाहिँ त्यसको लागि चाहिने चाहिँ सूर्यको किरण फरक फरक पर्ने हुनाले किसान दाजुभाइहरूले अलिकति चाहिँ अब हिउँदे तरकारी लगाउन समय सुरु भयो र कुन तरकारी लगाउने हो तपाईँले पहिला चाहिँ हामीले चाहिँ छान्न सक्नु पर्यो।
छाने भने सजिलो हुन्छ, त्यसको लागि कस्तो कस्तो तरकारी छान्दा सजिलो होला?
अब यसमा चाहिँ कस्तो छ भन्दाखेरि हामी हिउँदे तरकारी भन्ना साथै अब लगाउने तरकारीहरू जुन हामीले हिउँदमा चाहिँ हामीले तरकारीको लागि चाहिँ उपभोग गर्छौँ, जस्तै यो काउली भयो, अब लगाउने सिजन हिउँदे तरकारीमा काउली वर्ग समूहका जस्तै काउली वर्ग समूहमा काउली पर्यो, बन्दा पर्यो, अनि आएर चाहिँ ब्रोकाउली पर्यो, गाँठ कोबी पर्यो, त्यस्तै गरेर सागपातमा अहिले लगाउने अहिले हिउँदे तरकारीमा हामीले चाहिँ लगाउने भनेको सागपातमा चाहिँ रायो पर्यो, अनि आएर चम्सुर पर्यो, पालुङ्गो पर्यो, त्यस्तै गरेर चाहिँ हामीले एउटा अचारको रूपमा अथवा बास्नादारको रूपमा जुन हामीले धनियाँ युज प्रयोग गर्छौँ त्यो पनि अब हिउँदे तरकारीमै पर्यो। त्यस्तै गरेर हामीले चाहिँ जुन जरामुनीको तरकारी खान्छौँ जस्तै अब चाहिँ रायो जस्तै मुला भयो, सलगम भयो, यो पनि अब हिउँदे तरकारीमै पर्यो। र त्यस्तै गरेर चाहिँ हामीले अब यो हिउँमा लगाउने विभिन्न किसिमको सिमीहरू पनि छन्, तिनीहरू पनि यो चाहिँ हिउँदे तरकारीमा पर्छन्। त्यसले गर्दाखेरि हाम्रो चाहिँ आफ्नो जग्गा सुहाउँदो आफ्नो चाहिँ अब चाहिँ इन्कमको लागि हो कि त्यो कसरी हो व्यावसायिक रूपमा खेती गर्ने हो, सर्वप्रथम कृषक दाजुभाइहरूले चाहिँ म चाहिँ अब यो हिउँदे तरकारीमा कुन चाहिँ तरकारी लगाउने हो भनेर चाहिँ सर्वप्रथम त्यस कुरामा ध्यान दिनुपर्ने हुन्छ।
त्यसको लागि जस्तो पहाडमा तराईमा हिमालमा छुट्टा छुट्टै हुन्छ, हाम्रो भौगोलिक बनावट अनुसार पनि त्यही अनुसारको तरकारी फल्ने तरकारी नै लाउनुपर्छ। तराईमा पहाडमा अनि हिमालमा कुन कुन तरकारी बढी फल्छ त यो हिउँदे तरकारीका लागि?
अब हिउँदे तरकारीमा अहिले चाहिँ लगाउने भनेको सर्वप्रथम त यो काउली बाली समूहको तरकारी हो। त्यसमा पनि अब यो हामी उच्च पहाडमा जाने हो भनेदेखि त अहिले यो चिसोको समयमा त्यहाँ हिउँदे तरकारी पनि यो हिउँ पग्लेपछि चाहिँ लगाउने चलन हुन्छ, लगाइन्छ बढी मात्रामा भनेदेखि हामी विशेषतया यो मध्य पहाड र तराईमा चाहिँ लगाउने यो हिउँदे तरकारी बालीहरू चाहिँ उस्तै उस्तै खालका हुन्छन्। र अहिले यसमा पनि जस्तै अब काउलीको कुरा लिने हो भनेदेखि काउलीमा चाहिँ अगौते काउली अगौटे काउलीको त अब लगाउने सिजन पनि झन्नै झन्नै अन्तिम भइसक्यो. किन भन्दाखेरि यो अगौटे काउली चाहिँ हामी अगौटे काउली लगाएको 65-70 दिनमा चाहिँ तयार हुने भएको हुनाले र चाहिँ यसको तापक्रम 20-30 डिग्री सेन्टिग्रेड चाहिँ आवश्यक पर्ने हुनाले अहिले हामीले चाहिँ यो अगौटे काउलीको लगाउने प्रयास चाहिँ लगाउने कार्य भइसकेका छन्. र अब हामीले चाहिँ यो तरकारी खेती गर्दाखेरि तराईमा होस् अथवा मध्य पहाडमा होस् हामीले चाहिँ अब कुन चाहिँ तरकारी खेती गर्ने हो, हिउँदे तरकारी खेतीमा पनि कुनै तरकारी बालीहरू चाहिँ डाइरेक्ट नै बिउ छर्ने खालका तरकारी बालीहरू हुन्छन्, जस्तै अब चाहिँ केराउ भयो, त्यस्तै गरेर चम्सुर भयो, अनि आएर चाहिँ मुला नै भयो भनेदेखि कुनै कुनै चाहिँ तरकारी बालीहरू चाहिँ बेर्ना सार्ने खालका हुन्छन्. जस्तै हामीले यो बेर्ना बनाएर नर्सरी बनाइसकेपछि बिरुवा चाहिँ सार्ने जुन तरकारी बालीमा अब रायो पर्यो, अनि आएर चाहिँ काउली पर्यो, बन्दा पर्यो, ब्रोकाउली पर्यो, यी बालीहरू चाहिँ हामीले चाहिँ नर्सरी बनाएर अनि चाहिँ ती बेर्ना सारेर हिउँदे तरकारी खेती गर्छौँ. तर अलिकति हामीले तराईमा अलिकति फरक के छ भन्दाखेरि जुन हामीले यो अलिकति गरम हावापानी चाहिने जस्तै गोलबेरा भयो, भन्टा भयो, खुर्सानी हुन त यो हिउँदे तरकारी बाली होइन तर तराईको तापक्रम हिउँदमा पनि अलिकति तापक्रम बढ्ने हुनाले यी गोलबेरा खुर्सानी भन्टाहरू चाहिँ हामीले हिउँदमा पनि असोजदेखि नै लगाएर हामीले चाहिँ यी तरकारी बालीहरू चाहिँ हिउँदमा पनि तराईमा चाहिँ खेती गर्न सक्छौँ.
भनेपछि तराई पहाड हिमाल तर तापक्रमलाई ध्यान दिएर आफूले तरकारी लाउन पर्यो. त्यसमा पनि अब तरकारी लाउँदा कसरी ध्यान दिने, माटो कसरी मिलाउने, कसरी जोत्ने, कसरी खनजोत गर्ने, कसरी गर्दा उनीहरूलाई कृषक दाजुभाइ दिदीबहिनीलाई सजिलो होला?
अब यो अगौते काउली खेती गर्नु छ भनेदेखि हामीले भरू 15 लगाउनु पर्ने हुन्छ. त्यो बेला अधिक वर्षाले गर्दाखेरि जग्गा चाहिँ तयारी गर्न समस्या हुन्छ. त्यही भएर ती बेला पानी जम्ने समस्या भएको हुनाले अगौते काउलीमा र हामीले त्यो बेला चाहिँ हामीले ड्याङ बनाएर चाहिँ रोप्छौँ. र यसमा गर्दाखेरि अब कसरी लगाउने भन्ने कुरा हामीले ड्याङ बनाएर पनि लगाउन सक्छौँ, अर्को बेडमा पनि गर्न सक्छौँ, अर्को समथर जमिनमा पनि गर्न सक्छौँ. त्यस कारण गर्दाखेरि हामीले पहिला के ध्यान दिनु पर्यो भन्दाखेरि जहाँ हामीले तरकारी खेती गर्ने हो त्यहाँ चाहिँ पानीको स्रोत के हो, हामीले सिंचाई कसरी गर्छौँ, त त्यो सिंचाई चाहिँ हामीले कुलोमा सिंचाई गर्छौँ कि पाइपबाट सिंचाई गर्छौँ कि ड्रिप इरिगेसन गर्छौँ हामी भनेपछि एउटा चाहिँ यो पानीको स्रोत के छ त्यसमा पनि भर पर्ने भयो. अनि अर्को कस्तो खालको बाली लगाउने हो, कुनै कुनै बालीहरूले चाहिँ पानी पटक्कै सहन नसक्ने हुन्छ, केही समय पानी जम्यो भनेदेखि चाहिँ बिरुवा चाहिँ ओइलाउने मर्ने हुन्छ. जस्तै केराउ, अब केराउ लगाएको छ त्यहाँ अलिक पानी ठुलो वर्षा भएर त्यहाँ अलिकति पानी जम्यो भनेदेखि केराउ चाहिँ पुरै ओइलाउने हुन सक्छ. त्यसले गर्दाखेरि चाहिँ हामीले यो बाली अनुसार अनि आएर चाहिँ त्यहाँ पानीको स्रोत अनुसार र माटो पनि जस्तै तराईतिर प्रायः जस्तो धान लगाउने ठाउँमा चिम्टाइलो माटो हुन्छ, ती चिम्टाइलो माटोमा केही बेर पानी जम्यो भनेदेखि त्यसमा चाहिँ पछि सुक्न धेरै समय लाग्ने हुन्छ र अलिक बढी सुक्यो भने माटो चाहिँ फुट्ने चिराचिरा पर्ने हुन्छ. त्यसले गर्दाखेरि तर त्यो समस्या यदि अलिकति बलौते दोमर छ भनेदेखि त्यस्तो खालको समस्या पर्दैन. त्यसले गर्दाखेरि प्रायः हामी के भन्ने गर्छौँ भन्दाखेरि यदि हामीले जग्गा छान्ने नै हो भनेदेखि तरकारी खेतीको लागि प्राङ्गारिक पदार्थ प्रशस्त भएको र चाहिँ बलौते दुमट माटो, जहाँ कि बलौते दुमटमा बिरुवा चाहिने आवश्यक खाद्य पदार्थ पनि उपलब्ध भएको हुन्छ र साथै चाहिँ पानी बढी हुने बेला पनि जम्ने त्यति समस्या हुँदैन. त्यसले गर्दाखेरि तरकारी खेती गर्नको लागि हामी पाएसम्म चाहिँ बलौते दुमट माटो र प्रशस्त रूपमा प्राङ्गारी पदार्थ भएको माटो चाहिँ हामीले छान्नुपर्ने हुन्छ.
जस्तो अब नर्सरी लगाएर गर्दा पनि अझ उपयुक्त हुन्छ भन्नुभएको छ नि तपाईँले, त्यो नर्सरी चाहिँ कसरी लगाउने? अब
हजुर, अब कस्तो भन्दाखेरि जस्तै हामीले सर्वप्रथम त अब कुन चाहिँ तरकारी लगाउने भन्ने कुरा आयो. जब जति पनि हामीले तरकारी बालीहरू जुन चाहिँ हामीले बेर्ना बनाएर सार्छौँ र हामी ट्रान्सप्लान्ट भन्छौँ, त्यसको लागि नर्सरी त अनिवार्य बनाउनै पर्छ. भनेपछि अब नर्सरी बनाउने बेलामा हामीले अलिक विशेष ध्यान दिनुपर्ने हुन्छ. किन भन्दाखेरि जस्तै हामीले कुनै अब जीव जन्तु अथवा मान्छेमा पनि यदि बच्चामै ऊ अस्वस्थ भयो भनेदेखि त्यसले चाहिँ त्यो अस्वस्थता उसले जिन्दगीभर चाहिँ भोग्नुपर्ने हुन्छ. त्यसैले गरेर हामीले बच्चालाई बढी स्याहार सुसार गर्नुपर्छ, निरोगी बनाउनुपर्छ भनेर हामी विशेष ध्यान दिन्छौँ. त्यस्तै गरेर हामी तरकारी बालीमा पनि हामीले नर्सरीलाई विशेष ध्यान दिनुपर्छ. किन भन्दाखेरि यदि नर्सरीमा भएको बेरमा रोगी भयो भने त्यसले चाहिँ पछिसम्म असर पार्छ, त्यसको उत्पादन कम हुने हुन्छ, त्यसलाई चाहिँ रोग किराले बढी समात्ने डर हुन्छ, बढी चाहिँ त्यसमा खर्च लाग्ने हुन्छ रोग किरा नियन्त्रणको लागि। त्यसैले गर्दाखेरि सबभन्दा पहिला हामीले यो तरकारी खेती गर्दाखेरि हिउँले तरकारी खेती होस् अथवा बर्खे तरकारी खेती गर्दा होस् हामी कृषक दाजुभाइले सबभन्दा पहिला चाहिँ ध्यान दिनुपर्ने नै स्वस्थ नर्सरी बेर्ना कसरी बनाउने भन्ने कुरामा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। त्यसको लागि कति अब कृषक दाजुभाइहरूले नर्सरी चाहिँ कसरी बनाउने भन्ने कुरा अलि जानकारी नभएर होला, हामीले चाहिँ बाहिर गएर फुटमार्टमा अथवा कहीँ गएर चाहिँ नर्सरीको बेर्ना ल्याउने पनि गरिरहेका छन्। त्यसमा के समस्या हुन्छ भन्दाखेरि एक त यदि कति नर्सरीहरूमा एउटा चाहिँ अब आफूले भनेको जात चाहिँ नभएको हुनसक्छ भनेदेखि कति ठाउँमा नर्सरीको त्यो बेर्नाबाट नै रोग किरा पनि सँगैसँगै आएर आफ्नो स्वस्थ जमिनमा चाहिँ सर्ने डर पनि हुन्छ। त्यसैले गर्दाखेरि अर्को तर्फ चाहिँ आफै नर्सरी राख्ने बेलामा राम्रो क्वालिटीको नर्सरी बेर्ना हुन्छ, कम लागतमा चाहिँ बढी संख्या नर्सरी बनाउन सकिन्छ भनेदेखि यदि चाहिँ बाहिरबाट किनेर ल्यायो भनेदेखि त्यसमा चाहिँ लागत खर्च चाहिँ बढी लाग्ने हुनसक्छ। र यसले गर्दाखेरि हामीले नर्सरी चाहिँ सकेसम्म नर्सरीको बेर्ना चाहिँ आफै तयार पार्नुपर्ने हुन्छ। त्यसको लागि अलिकति ध्यान दिन सक्यो भनेदेखि चाहिँ कृषक दाजुभाइहरूले चाहिँ यो नर्सरीको बेर्ना स्वस्थ बेर्नाहरू चाहिँ तयार पार्न सक्नुहुन्छ। जस्तै म अलिकति भन्छु यसको लागि नर्सरी अब नर्सरी बेर्ना तयार पार्ने पनि अहिले चाहिँ अब यो विभिन्न प्रविधिहरू आइसकेका छन्, जुन हामीले पहिला चाहिँ नर्सरी बेड एउटा नर्सरी बेड बनाएर ब्याड बनाएर चाहिँ बेर्ना राख्ने गरेका छौँ भनेदेखि अहिले आएर चाहिँ पोलीब्याग पनि अहिले चल्न थालिसकेका छ। त्यस्तै गरेर अझ त्योभन्दा पनि अहिले विकसित अहिले चाहिँ प्लास्टिक पोलीपट ट्रे भन्ने एउटै चाहिँ यो प्लास्टिकको सानो चाहिँ यो उसमा ट्रेमा त्यसमा चाहिँ 50-100 फुवाल भएको बेर्नाहरू तयार गर्ने प्रविधिहरू पनि आइसकेका छन्। त्यसैले गर्दाखेरि कृषक दाजुभाइहरूले अलिकति ध्यान दिन सक्यो भनेदेखि चाहिँ स्वस्थ नर्सरी बेर्ना कम लागतमा चाहिँ आफै तयार पार्न सक्नुहुन्छ।
तर तपाईँले भनेको स्वस्थ बेर्ना त तयार पार्न सकिन्छ नर्सरी बनाएर, त्योभन्दा महत्वपूर्ण कुरा बिउ चाहिँ कसरी छनौट गर्ने, ताकि अहिले बिउ कस्तो लाउने भन्नेमा पनि उनीहरू धेरै दुविधामा छन्। खास गरी ग्रामीण भेगका धेरै कृषक
हजुर, अब यो कस्तो भन्दाखेरि यो तरकारीको बिउ हुन त अब कति अब व्यावसायिक कृषकहरूले तरकारीको बिउ चाहिँ अब हाइब्रिड बिउ प्रयोग गर्ने पनि गर्न थालेका छन्। अब हाइब्रिड बिउ चाहिँ कृषक दाजुभाइहरूले आफै तयार पार्न चाहिँ गाह्रो हुन्छ, त्यो चाहिँ अब बजारबाटै कुनै एउटा चाहिँ भरपर्दो स्रोतबाट किन्नुपर्ने हुन्छ। तर कति तरकारीका बिउहरू चाहिँ कृषक दाजुभाइहरूले आफ्नै घरमा पनि तयार पार्न सक्नुहुन्छ। त्यसले गर्दाखेरि अलिकति कृषक दाजुभाइहरूलाई कुन चाहिँ तरकारीको बिउमा चाहिँ हामी यो परसेचन र स्वसेचन भन्छौँ, बाहिरबाट चाहिँ यो क्रस हुन सक्ने तरकारीका बिउहरू चाहिँ अलिक ध्यान दिनुपर्छ कृषक दाजुभाइहरूले। त्यसको लागि चाहिँ बाहिरको पोलन नपार्ने विधिहरू जस्तै अब केजिङ गर्ने त्यस्तो चाहिँ जस्तै भनौँ न चाहिँ हामी के भन्छौँ भन्दाखेरि परसेचन अथवा क्रस पोलिनेटेड क्रप भनेर, जस्तै यो काउली वर्ग समूहमा काउली भयो, बन्दा भयो, अनि आएर चाहिँ ब्रोकाउली भयो, अनि गाँठकोपी भयो, त्यस्तै गरेर चाहिँ रायो भयो, मुला भयो, यिनीहरूको बिउ बनाउने बेलामा चाहिँ यो बाहिर अरू नजिकै भनौँ न 1000 मिटरभित्रै अर्को जातको यदि चाहिँ केही बाली लगाउनु भएको छ भनेदेखि त्यसको यो पराकणहरू हावाबाट उडेर आएर क्रस हुने डर हुन्छ। त्यसको लागि चाहिँ कृषक दाजुभाइहरूले आफूलाई चाहिने बिउ यी जुन यो क्रस पोलिनेटेड क्रप छन् यिनीहरूको चाहिँ आफूलाई चाहिने बिउहरू एउटा सानो चाहिँ झुल ल्याएर अथवा त्यसलाई चाहिँ केजिङ गर्ने भन्छौँ, त्यो अर्को त्यो फुल फुल्ने बेलामा चाहिँ बाहिरबाट पोलन नआउने चाहिँ सानो त्यस्तो एउटा झुल लगाउने अथवा केजिङ गर्न सक्यो, नेटिङ गर्न सक्यो भनेदेखि चाहिँ कृषकले शुद्ध स्तरीय आफ्नो गुणस्तरीय शुद्ध चाहिँ जातको बिउ चाहिँ बनाउन सक्नुहुन्छ घरमा पनि। र अर्को छरीको तरकारी जस्तै यो सिमी वर्ग भन्दाखेरि जस्तै अब केराउ भयो, अनि अब घिउ सिमी भयो, अनि झाङ्गे सिमी भयो, यिनीहरूको सिमीको बिउ त कृषक दाजुभाइहरूले आफ्नै घरमा स्वस्थ बिउ बनाउन सक्नुहुन्छ। त्यसको लागि यसरी चाहिँ झुल ओढाउने केजिङ गर्ने कुनै आवश्यकै पर्दैन, यिनीहरू चाहिँ उहाँहरूले अलिकति त्यसलाई रोग किराले ध्यान दिने मलजल गर्न सक्यो भनेदेखि कृषक दाजुभाइहरूले बिउहरू चाहिँ आफै पनि बनाउन सक्नुहुन्छ। र अर्को कुरा म चाहिँ कृषक दाजुभाइहरूलाई के भन्न चाहन्छु भन्दाखेरि, जुनको आफै तपाईँहरू बिउ बनाउन सक्नुहुन्न भनेदेखि चाहिँ तपाईँहरूले बिउ चाहिँ एउटा भरपर्दो स्रोतबाट खरिद गर्नुहोस् अथवा नजिकै कुनै चाहिँ सिड प्रड्युसर ग्रुपहरू छन्, अहिले त ठाउँ ठाउँमा कृषकहरूले तरकारीका बिउहरू पनि बनाउने गरेका छन्, छन् त्यहाँबाट खरिद गर्नुहोस् र कुनै एउटा भरपूर्ण स्रोतबाट र यसको लागि त्यति आफूलाई जानकारी छैन भनेदेखि नजिकैको कृषि सेवा केन्द्र कृषि विकास कार्यालय त्यहाँ सम्पर्क राख्नुहोस् उहाँहरूले तपाईँहरूलाई त्यो भरपूर्ण स्रोत चाहिँ बताइदिनुहुनेछ र नजिकै कुनै फार्म स्टेसनहरू छन् भनेदेखि त्यहाँबाट पनि तपाईँहरूले चाहिँ यो स्वस्थ बिउ स्रोत बिउहरू चाहिँ तपाईँहरूले उपलब्ध गराउन सक्नुहुनेछ त्यसकारण तपाईँहरूले अलिकति यसमा चाहिँ जानकारी राख्नुपर्ने हुन्छ
अब यो बिउ पनि लगाइसक्ने नर्सरीबाट बेर्ना पनि लिएपछि अब सिँचाइ चाहिँ कसरी ध्यान दिने त्यो अनुसारको सिँचाइ पनि त गर्नुपर्ने होला नि पानी पटक पटक हाल्नु पर्ने होला थोपा सिँचाइ गर्ने कि त्यो गाउँघरतिर खासरी काठमाडौँ पनि आउँछ त्यो बाल्टिन मगले पानी हाल्ने गर्छन् त्यो बिरुवामा बेर्नामा कसरी सिँचाइ गर्दा त्यो हिउँदे तरकारी अझ राम्रो हुन्छ
हजुर अब यो हिउँदे तरकारीको बेला त अब आकाशबाट पानी त पर्दैनन् सुरुमा चाहिँ जुन माटोमा चिस्यानपन हुन्छ त्यसले केही कामसम्म चाहिँ काम त्यही केही हरसम्म काम गर्छ त्यसपछि चाहिँ हामीले सिँचाइ गर्नुपर्ने हुन्छ अब सिँचाइको लागि चाहिँ बाली अनुसार चाहिँ पानीको मात्रा आवश्यक पानी मात्रा चाहिँ फरक पर्दछ होइन ठाउँ अनुसार फरक पर्दछ त्यसले गर्दाखेरि अब सिँचाइको लागि सुविधा त हामी मिलाउनु नै पर्ने हुन्छ त्यसमा तपाईँको सिँचाइको स्रोत के छ त भन्ने कुराहरूमा चाहिँ विशेष ध्यान दिनुपर्ने हुन्छ जस्तै तपाईँको अब नजिकै अब सिँचाइ गर्ने कुनै चाहिँ कुलो छ भनेदेखि त तपाईँले त्यसमा चाहिँ यो ड्याङ ड्याङ बनाएर यो कुलोबाट सिँचाइ पनि गर्न सक्नुहुन्छ तर अहिले चाहिँ पानीको यो प्रायः पानीको स्रोतको चाहिँ विस्तार खड्किरहेको हुनाले कमी भएको हुनाले अहिले चाहिँ हामीले पानीको स्रोत अनुसार चाहिँ हामीले पाइपबाट चाहिँ सिँचाइ पनि गर्न सकिन्छ जस्तै अब यो काठमाडौँमा प्रायः ठाउँहरूमा चाहिँ जहाँ पानीको स्रोत छैन जहाँ इनारबाट चाहिँ पानी चाहिँ तानेर चाहिँ सिँचाइ तरकारी खेती गर्नुपर्ने हुन्छ उहाँहरूले चाहिँ पानी चाहिँ एउटा पाइपबाट पनि चाहिँ सिँचाइ दिने गरेका छन् र कति ठाउँमा प्रायः चाहिँ अब यो जहाँ पानीको अलि अभाव छ र जस्तै यो प्रायः यो काठमाडौँ उपत्यकामा अथवा चाहिँ मध्यपहाडमा जहाँ व्यापक रूपमा चाहिँ यो प्लास्टिकको टनेलभित्र चाहिँ तरकारी खेती गर्ने गरिएका छन् उहाँहरूले चाहिँ यदि पानीको जहाँ स्रोत कम छ भनेदेखि उहाँहरूले चाहिँ पानीको बढी उपयोग गर्नको लागि आजकल थोपा सिँचाइ पनि आइसकेका छन् हामीले प्लास्टिक टनेलभित्र थोपा सिँचाइ प्रयोग गरेर पनि हामीले पानीको चाहिँ सदुपयोग गर्न सक्छौँ त्यस्तै गरेर माटोबाट जुन पानी चाहिँ उडेर भाग्ने हुन्छ त्यसको र हुन्छ त्यसको लागि चाहिँ अहिले चाहिँ यो कालो प्लास्टिकले मल्चिङ गरेर पनि पानी चाहिँ को सही सदुपयोग गर्न हुन्छ पानीको चाहिँ मात्रा चाहिँ कम गराउन सकिन्छ त्यसकारण गर्दाखेरि यो सिँचाइ चाहिँ गर्ने भन्ने कुरा चाहिँ कति सिँचाइ चाहिन्छ भन्ने कुरा माटोमा पनि भर पर्छ जस्तै अलिकति चिम्टाइलो दोमट माटो छ भनेदेखि त्यसमा पानीको मात्रा लामो समयसम्म रहिरहन्छ चिस्यान यदि बलोटे खालको छ भनेदेखि चिस्यान लामो समय रहिरहँदैन बेला बेला पानी दिनुपर्ने हुन्छ त्यसले गर्दाखेरि चाहिँ अब यो सिँचाइ तपाईँको चाहिँ कस्तो खालको चाहिँ त्यहाँ चाहिँ स्रोत छ त्यही अनुसार कृषक दाजुभाइहरूले चाहिँ सिँचाइको व्यवस्थापन गर्नुपर्ने हुन्छ
अब सिँचाइपछि यो मलजलको कुरा पनि गरिहाल्नु यो हिउँदे तरकारी लगाएपछि मलजल सबभन्दा बढी हेरचाह गर्नै पर्छ यो कुनै बाली जस्तो धान बाली जस्तो मकै बाली जस्तो गहुँ बाली जस्तो नभइकन यसलाई त दिनहुँ हेर्न पर्ने अवस्था पनि हुन्छ त्यसैले मलजल चाहिँ गोडमेल चाहिँ कसरी गर्ने त्यसो भने
अब यो कस्तो भन्दाखेरि हामीले जब चाहिँ हिउँदे तरकारी सारिसक्छौँ बेर्नाहरू सारिसक्छौँ बिउहरू छरिसक्छौँ अब चाहिँ जब त्यो बिउ बेर्ना सरिसक्छ बिउबाट चाहिँ उम्रिसक्छन् तब चाहिँ अब यो बाली अनुसार हामीले चाहिँ जस्तै अब चाहिँ बेर्ना सारेको छ भनेदेखि बेर्ना सारेर 15-20 दिनपछि हामीले त्यसलाई चाहिँ गोडमेल गरिदिनु पर्यो र अर्को कुरा यो मलजलको जुन छ मलजल यसमा चाहिँ जति पनि हामीले यो बेर्ना सारेर चाहिँ तरकारी खेती गर्छौँ जस्तै भनौँ रायो भनौँ अथवा चाहिँ रायो भनौँ यो काउली बन्दा ब्रोकाउली विभिन्न यो तरकारी बालीहरू जुन हामीले बेर्ना सारेर चाहिँ खेती गर्छौँ यसमा चाहिँ मलजल अहिले अब चाहिँ यो मलजलको बढी सदुपयोग गर्नको लागि चाहिँ म कृषक दाजुभाइहरूलाई के सल्लाह दिन चाहन्छु भन्दाखेरि हामीले चाहिँ कस्तो भन्दा सानो प्वाकल बनाउने प्वाकल भन्दाखेरि सानो प्वाकल झनै 9 इन्च बाई 9 इन्चको अथवा 6 इन्च बाई 6 इन्चको त्यो बाली हेरेर सानो प्वाकल बनाउने र त्यो बिरुवालाई चाहिने आवश्यक चाहिँ मात्रा आवश्यक त्यसमा चाहिँ अब कम्पोस्ट भयो रोप्ने बेलामा अनि यो नाइट्रोजन फोस्फरस पोटास भन्नुको मतलब हामीले अहिले बजारमा पाइने चाहिँ डिएपी भयो युरिया भयो पोटास मलहरू यसमा चाहिँ नाइट्रोजनको हाफ जम्मा जति डोज दिनुपर्ने हो त्यसको चाहिँ आधा मात्रा र पोटास र चाहिँ अनि फोस्फरसको पुरा मात्रा
त्यो त्यही हाम्रो जुन हामीले चाहिँ फाकल बनाएका छौँ त्यसमा र कम्पोस्ट मल चाहिँ अब त्यो बाली हेरेर आधा किलोदेखि एक किलो चाहिँ प्रत्येक चाहिँ फाकलमा दिएर त्यहाँ राम्रोसँग मिलाएर चाहिँ बिरुवा रोप्न सक्यो भनेदेखि हामीले दिएको मलहरू खेर जान पाउँदैन, नत्र भनेदेखि हामीले यदि चाहिँ छर्ने हो यदि जग्गामा म यो चाहिँ रासायनिक मल अथवा चाहिँ कम्पोस्ट मल छरेर चाहिँ खेती पनि गर्न त नसकिने कुरा होइन, गरिआएको चलन हो, तर त्यसै खेती गर्दाखेरि हामीले दिएको चाहिँ जुन मल हो त्यो चाहिँ बिरुवाले पाउँछ पनि र अर्को चाहिँ जुन बिरुवाको जरादेखि अलि टाढा परेका छन् ती चाहिँ उडेर जाने खेरो जाने बिरुवाले चाहिँ नपाउने पनि हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले अलिकति चाहिँ यो फाकल बनाएर यो तरकारी खेती गर्न सक्यो, बेर्नाहरू सार्न सक्यो भनेदेखि चाहिँ अलिकति यसले गर्दाखेरि उत्पादन पनि बढ्ने र यो चाहिँ रास अथवा चाहिँ खेरो पनि नजाने हुन्छ। यसरी चाहिँ हामीले र अनि आएर अर्को चाहिँ जुन मैले अघि भने नाइट्रोजनको जुन आधा मात्रा हामीले रोप्ने बेलामा राख्छौँ भनेदेखि अर्को आधा मात्रा चाहिँ फेरि त्यसको चाहिँ चार भागको एक भाग आधाको फेरि आधा चाहिँ एकपल्ट टप ड्रेस गर्ने बेलामा जुन बेला हामी बेर्ना सारेर 30-35 दिनपछि जुन गोडमेल गर्छौँ त्यो बेला एकपल्ट र पछि फेरि चाहिँ बाली टिप्ने बेलामा चाहिँ एकपल्ट चाहिँ हामीले बाली तयार हुने भन्दा केही दिन अगाडि चाहिँ फेरि एकपल्ट टप ड्रेस गर्न सक्यो भनेदेखि चाहिँ हामीले चाहिँ मलजलको बढी सदुपयोग गर्न सक्छौँ।
अब अन्तिमतिर अब हामीले बेर्ना पनि रोप्यौँ, मलजल पनि गर्यौँ, सिँचाइ पनि गर्यौँ, अब त बढ्दै जान्छ, बढ्दै जाँदा अब त्यो जुन हिउँदे तरकारी पाक छ बन छ त्यो फललाई स्याहार सुसार गरेर भित्र्याउने
भर्खर हामीले अलिकति के कुरा गर्यौँ भन्दाखेरि बेर्ना सार्ने पनि कुरा गर्यौँ, मलजलको पनि किरो कुरा गर्यौँ, सिँचाइको पनि कुरा गर्यौँ। अब चाहिँ बिरुवालाई अब त्यो बाली अनुसार त्यसलाई समस्या पार्ने भनेको चाहिँ रोग किरा हो। त्यसले गर्दाखेरि कुन चाहिँ बालीमा कस्तो खालको रोग लाग्छ, कस्तो खालको किरा लाग्छ ती चाहिँ हाम्रो कृषक दाजुभाइहरूले बेला बेलामा निरीक्षण गर्नुपर्ने हुन्छ र चाहिँ यसमा चाहिँ अब त्यो रोग किरा अनुसार कृषक दाजुभाइहरूले चाहिँ रोग किरा अनुसार त्यसलाई चाहिँ त्यसको चाहिँ रोकथाम कसरी गर्ने, नियन्त्रण कसरी गर्ने भन्ने कुरा अलिकति जानकारी चाहिँ हुनुपर्ने हुन्छ। जस्तै उहाँहरूले अब त्यो बाली अनुसार चाहिँ रोग किरामा अलिकति फरक पर्ने हुन्छ। जस्तै अब त्यो काउली बाली लगाउनु भएको छ, रायो लगाउनु भएको छ भनेदेखि चाहिँ त्यसमा चाहिँ अब यो जाडोको समयमा लाई किराले चाहिँ दुःख दिने हुन्छ र त्यसै गरेर चाहिँ विभिन्न किसिमको चाहिँ लारबारे त्यसमा चाहिँ पातहरू चाहिँ खाने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यी किराहरू देखा परेपछि चाहिँ कृषक दाजुभाइहरूले ती किराहरू नियन्त्रण गर्नको लागि तरिकाहरू चाहिँ अप्नाउनु पर्ने हुन्छ। अहिले विभिन्न किसिमको प्राङ्गारिक तरिकाहरू अथवा चाहिँ विषारीहरूलाई चाहिँ न्यूनीकरण गर्ने तरिकाहरू पनि आइसकेका छन्। जस्तै अब चाहिँ लाई किरालाई चाहिँ हामीले चाहिँ अहिले येलो स्टिकरहरू बजारमा पाइएका छन्, येलो स्टिकरबाट पनि हामीले कन्ट्रोल गर्न सक्छौँ। त्यस्तै गरेर अहिले चाहिँ अर्ग्यानिक विषारीहरू निमका चाहिँ विभिन्न किसिमको चाहिँ निमका झोलहरू अहिले बजारमा उपलब्ध छन्, त्यो पनि हामीले चाहिँ त्यसलाई चाहिँ प्रयोग गरेर पनि यी किराहरू चाहिँ कन्ट्रोल गर्न सक्छौँ। त्यस्तै गरेर अहिले चाहिँ यो विभिन्न किसिमको फेरोमोन ट्र्यापहरू पनि आएका छन्, किरा अनुसार फेरोमोन ट्र्यापहरू पनि युज गर्न सक्छौँ। र अब किरा पछि आएर चाहिँ अर्को रोगहरू पनि थाहा हुनुपर्छ कृषक दाजुभाइहरूले। जस्तै अब काउलीमा लाग्ने रोगमा चाहिँ हामीले यो थोप्ले रोग, अल्टरनेरिया रोगहरू छ, अनि आएर डाउनी मिल्ड्यूहरू रोगहरू छन् भनेदेखि फेरि हाम्रो रायोमा गयो भनेदेखि चाहिँ रायोमा यो चाहिँ यो अल्टरनेरिया स्पोट रोगहरू आउँछन्। त्यसले गर्दाखेरि चाहिँ कृषक दाजुभाइहरूले किराको साथसाथै रोगमा पनि ध्यान दिनुपर्ने हुन्छ र रोगको लागि पनि विभिन्न तरिकाहरू चाहिँ छन्, कुन रोगको लागि के गर्ने भन्ने कुराहरू चाहिँ अब त्यसको लक्षण देखा परिसकेपछि चाहिँ कृषक दाजुभाइहरूले ती नियन्त्रण गर्नको लागि चाहिँ केही चाहिँ सावधानी पुर्याउनु पर्ने हुन्छ। र यो रोग र किरालाई हामीले नियन्त्रण गर्न सकिसकेपछि जब त्यो उत्पादन हुन्छ, उत्पादन भएपछि अब चाहिँ बाली अनुसार जस्तै अब रायोको छ भनेदेखि हामीले पात खाइन्छ भनेदेखि पात टिप्ने, त्यस्तै गरेर चाहिँ काउलीको छ भनेदेखि चाहिँ हामीले माथिको चाहिँ काउलीको यो हामी कड भन्छौँ कोबी त्यो खाइन्छ। त्यसले गर्दाखेरि चाहिँ बाली अनुसार चाहिँ हामीले कृषक दाजुभाइहरूले समयमै चाहिँ टिप्नु पर्ने हुन्छ।
त्यो टिपेपछि अब तरकारी त खाना सिकाउनै परेन, सबैले खाइहाल्नुहुन्छ। तर खास गरी तरकारी त्यहाँ हामीले केही युरिया मल पनि हाल्छौँ, अझ रासायनिक जो धेरै हुँदैन मात्रामा हुन्छ, त्यो खाँदाखेरि पनि पखाल्ने कुरामा हामी अलि हेलचेक्राइ गर्छौँ गाउँघरतिर, सहर बजारतिर पनि कसैले काँचो पनि खाइदिनुहुन्छ, यो खासरी काउली त काँचो पनि कतिले खाएको उदाहरणहरू हुन्छ, त्यस्तोमा खाँदाखेरि पनि कसरी ध्यान दिने?
अब सर्वप्रथम त हामीले जुन काँचो नै हामीले तरकारीको रूपमा सलादको रूपमा खान्छौँ, जस्तै अहिले गोलबेडाको हामी सलादको रूपमा खान्छौँ, गाजर भयो, मुला भयो, अनि आएर चाहिँ हामीले लेटुस भयो, यिनीहरू चाहिँ काँचो पनि खान्छौँ हामीले, अब बन्दा पनि कतिले चाहिँ काँचो पनि खान्छन्। त्यसकारण काँचो खाने तरकारीमा चाहिँ अलि विशेष हामीले ध्यान दिनुपर्ने हुन्छ। किन भन्दाखेरि जुन उत्पादक हुनुहुन्छ उहाँहरूले चाहिँ जुन विभिन्न किसिमको अहिले विषादीहरू प्रयोग गर्नुहुन्छ किराको लागि रोगको लागि, त्यो बेला चाहिँ उहाँहरूले अलिक ध्यान दिनुपर्ने हुन्छ कि हामी जो उत्पादन गर्छौँ कृषक दाजुभाइ अलिकति उहाँहरूले के ख्याल दिनु गर्नुपर्छ जानकारी हुनु पर्यो भनेदेखि उहाँहरूले जुन विषारी छर्नुहुन्छ यो विषारी चाहिँ किन छरेको र यो छरेपछि कति दिनसम्म टिप्नु हुँदैन भन्ने कुराहरू चाहिँ कृषक दाजुभाइहरूले चाहिँ ख्याल राख्नुपर्ने हुन्छ। र आजकल अब यो विषारीहरूमा पनि जुन सबभन्दा कडा भनेर रातो चिन्ह लगाएका छन् त्यसको चाहिँ स्टिकर लगाएको हुन्छ बोतलमा, ती सकेसम्म चाहिँ रातो त्यो स्टिकर भएको लेबल भएको विषारीहरू सकेसम्म चाहिँ हामीले प्रयोग गर्नु हुँदैन ती, र सकेसम्म जुन त्यो हरियो चाहिँ स्टिकर भएको ती विषारीहरू हामीले चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ। विषारी छरिसकेपछि कुनै विषारी चाहिँ अब 7 दिन कुर्नुपर्ने हुन्छ, कुनै विषारी 15 दिन हुन्छ, कुनै विषारी अब 21 दिन हुन्छ। त्यसले गर्दाखेरि कृषक हामी जो उत्पादन गर्छौँ उहाँहरूले विषारी छर्नेमा विशेष ध्यान दिनु के दिन ध्यान दिनु पर्यो भन्दाखेरि मैले कति दिनपछि त्यो यो तरकारी चाहिँ हामीले हार्भेस्ट गर्छौँ उत्पादन लिन्छौँ त्यसमा चाहिँ विशेष ध्यान दिनु पर्यो। उहाँहरूले त्यही अनुसार चाहिँ हामीले विषारीहरू छानेर चाहिँ छर्नुपर्ने हुन्छ र त्यसकारण म जो उत्पादन गर्नुहुन्छ जो विषारी प्रयोग गर्नुहुन्छ उहाँहरूलाई म के सल्लाह दिन चाहन्छु भन्दाखेरि कृपया तपाईँहरूले चाहिँ यो जति दिन यसको चाहिँ रेजिडुअल इफेक्ट भन्छौँ जति दिन कुर्नुपर्ने हो त्यति दिन कुरेर मात्रै तपाईँहरूले चाहिँ हार्भेस्ट गर्नुहोस् र अथवा बजार पठाउनुहोस्। र यस्तो खालको हामीले यदि चाहिँ त्यति दिन कुरेर बजारमा पठाएको छ भनेदेखि त हामीले त्यतिकै खाने बेलामा पनि सलादको रूपमा खाने बेलामा पनि त्यति त्यो चाहिँ अस्वस्थ हुँदैन र अब हामीलाई त हामी उपभोग गर्नेहरूलाई त बजारमा कति दिनपछि पठाएको भन्ने कुरा हामीलाई थाहा हुँदैन। त्यसकारण म चाहिँ के सल्लाह दिन चाहन्छु भन्दाखेरि हामीले जुन हामीले चाहिँ यो र भनेको मतलब त्यतिकै खान्छौँ पखालेर त्यसलाई चाहिँ विशेष पखालेर चाहिँ खानु पर्यो र ती कुरा ती तरकारीहरू चाहिँ जस्तै जुन हामी काँचो खान्छौँ त्यसलाई पानीमा आधा घन्टा जति पानीमा भिजाएर चाहिँ राखिदिनुहोस् पानीमा, त्यसपछि मात्रै पखालेर खानुभयो भनेदेखि त्यहाँ अलिअलि भएको लागेको विषारीहरू पानीमा चाहिँ गएर हाम्रो विषारी चाहिँ न्यूनीकरण चाहिँ हुन्छ नै। त्यसकारण चाहिँ म चाहिँ एउटा त यो नपखालिकन तरकारी कुनै पनि तरकारी हामीले प्रयोग गर्नै हुँदैन, राम्रोसँग पखाल्नु पर्यो र जुन हामीले र खान्छौँ त्यतिकै खान्छौँ त्यसलाई चाहिँ अझ आधा घन्टा जति चाहिँ पानीमा भिजाएर चाहिँ खाने बानी बसाल्यौँ भनेदेखि चाहिँ विषारी भएको विषारी पनि धेरै मात्रामा चाहिँ पखालिन्छ।
हस्, यो महत्वपूर्ण समय जानकारी र कृषक दाजुभाइ दिदीबहिनीका लागि हिउँदे तरकारीका बारेमा पर्याप्त तपाईँले आफूसँग भएको सूचना पनि दिनुभयो, जानकारी दिनुभयो, यसको लागि धेरै धन्यवाद।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नारका तरकारी बाली विशेषज्ञ सुरेन्द्रलाल श्रेष्ठ। हिउँदे तरकारी खेतीको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलिदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै साथी विष्णु विश्वकर्मा र म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छौ। नमस्कार।